यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। एयर डायनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु। दुर्घटनाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त। हेलिकप्टर दुर्घटनाको छानबिन गरी 30 दिनभित्र प्रतिवेदन पेश गर्न सरकारद्वारा जाँचबुझ आयोग गठन। प्रमुख 3 दलका शीर्ष नेता समक्ष शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा सहजीकरण गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र बंगलादेशको अन्तरिम सरकारको जिम्मेवारी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। एयर डायनेस्टीको कल साइन 9NAJD हेलिकप्टर दुर्घटनामा पायलट सहित 5 जनाको मृत्यु भएको छ। हिजो भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुवेसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो 2:14 मा नुवाकोटको शिवपुरी गाउँपालिका 7 स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो। हेलिकप्टर दुर्घटनामा परि पायलट अरूण मल्ल सहित 4 चिनिया नागरिकको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पायलट मल्ल र चिनिया नागरिकहरू जुताड ताङ ताइली इयाम ऊ र जेमिङ जी रहनु भएको छ। दुर्घटनामा परि मृत्यु भएका मृतकहरूको शव संकलन भई शव परीक्षणका लागि त्रिवी शिक्षण अस्पताल काठमाडौँ ल्याइएको प्राधिकरणले जनाएको छ। सरकारले सो हेलिकप्टर दुर्घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पायलट सुभाष थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। 3 सदस्यीय दुर्घटना जाँचबुझ आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र वरिष्ठ डिभिजनल इन्जिनियर एरोनोटिकल तनुजा पोखरेल सदस्य रहनु भएको छ। आयोगलाई काम शुरू गरेको मितिले 30 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश रहेको छ। मन्त्री परिषद बैठकले दुर्घटनामा परि निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यात्रु रहेका मृतकहरू सबै चिनिया नागरिक भएकाले सरकारले चीन सरकार र चिनिया जनताप्रति समेत समवेदना व्यक्त गरेको बताउनुभयो।
सो दुर्घटनामा चालक सहित 4 जना यात्रुको चाहिँ मृत्यु भएको छ। नेपाल सरकार सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ। यस घटनामा मृत्यु भएका यात्रुहरू सबै चाइनिज चिनिया नागरिकहरू भएको, यसकारणले नेपाल सरकार चीन सरकार र चिनिया जनताप्रति पनि हार्दिक समवेदना व्यक्त गर्न चाहन्छ र यो घटनाको छानबिनका लागि जाँचबुझको लागि दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ। जाँच आयोगको चाहिँ कार्यावधि काम शुरू गरेको मितिले 30 दिनको हुन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डायनेस्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। दुर्घटनामा परि मृत्यु हुने 5 जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना र विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले यस्ता घटनाप्रति दुःख व्यक्त गर्दै विपत्ति र दुर्घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। तीन प्रमुख दलका शीर्ष नेता समक्ष शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा सहजीकरण गर्न गठित राजनैतिक दलले हिजो प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा कार्यदलमा भएको सहमति सहितको प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी कामलाई अन्तिम रूप दिन कानूनी रूपमा रहेको अन्यल र दुविधा हटेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सबै दलको छलफल र सहमतिमा प्रतिवेदन तयार भएकाले अब संसदीय समितिबाट सर्वसम्मतिबाट पास हुने र संसदको यसै अधिवेशनबाट विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शान्ति हामी सबैको चाहना हो र यस प्रक्रियालाई, यो सत्यनिरूपण तथा मेलमिलापको अन्तिम प्रक्रियालाई हाम्रा केही कुराहरू थिए, विश्व समुदायले पनि यसलाई स्वीकार्ने मात्रै होइन कि एउटा नमुनाको रूपमा बुझोस्, त्यस उचाइबाट यसलाई लैजाउ, सर्वोच्च अदालतले फैसला गरेको छ, त्यस फैसलालाई हामी पूर्ण सम्मान गर्दै अगाडि जाउँ, पीड़ित मैत्री बनाऊ कि जस्ता कुराहरूलाई ध्यानमा राखेर, सबै पक्षहरूलाई ध्यानमा राखेर अन्तिम रूपमा द्वन्द्वका अवशेषहरूलाई पनि समाप्त पार्ने र फेरि भविष्यमा यस्तो द्वन्द नहोस् भन्नका लागि अहिले यो ऐन बनेको छ। र यो ऐन बन्नका लागि बनेको होइन, यो कार्यान्वयनका लागि बनेको हो। त्यसर्थ हामी यसलाई अब तुरन्तै संशोधनलाई पारित गर्छौं र यसलाई कार्यान्वयनमा लैजा।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीड़ित मैत्री विषयलाई ध्यानमा राखेर सहमति भएको र यसको कार्यान्वयन पनि सबैको सहमतिमा नै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने सन्देश दिई विश्वलाई अनुकरणीय उदाहरण दिएको बताउनुभयो।
कार्यदलले अत्यन्तै मिहिनेत गरेर नेपाललाई चाहिँ एउटा युनिक किसिमको आफैले नै नेपालको चाहिँ नि जो इन्सर्जेन्सी चाहे भनिन्छ भन्ने गरिन्छ त्यसको चाहिँ समाधान गर्नका लागि जो प्रतिवेदन मिहिनेत गरेर ल्याउनुहुन्छ त्यसलाई उहाँहरूले धन्यवादका पात्र हुनुहुन्छ। अब हामीले ठुलो पुर्याएको खण्डमा संसारमै नै यो चाहिँ अत्यन्तै नेपाललाई चाहिँ नि एउटा अनुकरणीय रूपमा देशमा विश्वास दिएको छु मैले।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीड़ितलाई न्याय प्रदान गर्ने गरी प्रतिवेदन आएको भन्दै संसदको वैधानिक प्रक्रियाबाट यसै अधिवेशनबाट टुंगो लगाउन सरकारलाई आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी ऐन संशोधन गर्न बाँकी विषयमा भएको सहमति, शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याई सम्पूर्ण नेपाली माझ शान्ति, स्थायित्व र विकासको सन्देश दिन महत्वपूर्ण पूर्ण रहेको बताउनुभयो।
लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय कार्यदलले अरूहरूको पनि सहयोग लिएर धेरै छलफल गरेर पीड़ित मैत्री बनाउने कोशिश त हाम्रो पहिलेदेखि नै थियो, बनाउँदै यसलाई एउटा निष्कर्षमा पुर्याइएको छ। यो हामी सबैको निम्ति, राजनैतिक नेतृत्वको निम्ति मात्रै होइन, समग्र नेपाली जनताको लागि जो शान्ति, स्थिरता र समृद्धिको पक्षमा छन् ती सबैको निम्ति खुसीको कुरा हो। अब यसलाई वैधानिक प्रक्रियाबाट संसदको समितिमा र फुल हाउसमा पनि यसै पटक जाओस् र यसलाई टुङ्ग्याइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चाहना छ र म सरकारसँग त्यो विशेष आग्रह गर्न चाहन्छु।
गृहमन्त्री रमेश लेखकले पीड़ितलाई केन्द्रमा राखेर मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अंगभंग भएकाहरूको क्षतिपूर्ति र सजायका विषयमा सहमति निकालिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभामा दर्ता भई सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी ऐन 2071 संशोधन गर्न बनेको विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोड़को प्रतिवेदन तयार पारिएको हो। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री समेत रहनुभएका रमेश लेखक, नेकपा एमालेबाट मुख्य सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा रहनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले राज्यले प्रदान गर्ने सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भए मात्र दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन सरकारी काम कार्यवाहीमा पारदर्शिता जवाबदेहिता र उत्तरदायित्वको बढ़ावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तीनै तहका सेवा प्रवाहलाई प्रभावकारी बनाई जनमुखी प्रविधिमुखी बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गुप्ताले संसदमा विचाराधीन निजामती सेवा विधेयक चाँडै पारित गर्ने विषय उच्च प्राथमिकतामा रहेको जानकारी गराउनुभयो। सोही समारोहमा राष्ट्रपति पौडेलले 2,00,000 रूपियाँ राशिको हेमबहादुर मल्ल सम्मान 2079 कूटनीतिज्ञ र प्रशासनविद डाक्टर फेसबहादुर थापालाई प्रदान गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ। उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग हिजो सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सड़क बत्तीको विषयमा सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने र फोहोर मैला व्यवस्थापनको दिगो समाधान गर्न सरकार सजग रहेको बताउनुभयो। सो अवसरमा फोरमका पदाधिकारीहरूले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफू खुशी सड़क बत्तीको बिल उठाएर बक्यौता देखाउँदा समस्या आएको लगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गराउनु भएको थियो। फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सह अस्तित्वबाट सहयोग आदान प्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरू प्रतिबद्ध रहेकाले केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्री ओलीको साथ माग्नु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लेरेन्जोले हिजो शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई राजनैतिक सहमतिमा लगाउन लागि जानकारी गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले हिजो सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकांक्षाका रूपमा रहेको समृद्ध नेपाल सुखी नेपालीलाई सार्थक बनाउन राष्ट्रसंघको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गर्नुभएको अन्तर्पार्टी निर्देशनमा प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ। यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिट ब्यूरो सदस्य सरहको मान्यता दिइएको थियो। नेपाली कांग्रेसको हिजोदेखि शुरू भएको केन्द्रीय समितिको बैठकमा छलफलका लागि विभिन्न 11 प्रस्तावहरू पेश भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हिजोको बैठकमा महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने भातृ संगठनहरूको अधिवेशनका लागि निर्देशन समिति बनाउने पार्टीको संगठन विस्तारका लागि 100 दिने सांगठनिक अभियान सञ्चालन गर्ने लगायत विभिन्न 11 प्रस्तावहरू पेश भएको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश सेरेन महतले जानकारी दिनुभयो। यस्तै बैठकमा पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति गर्ने पार्टीको नियमावली संशोधन पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्य सम्पादन निर्देशिका क्रियाशील सदस्यता वितरण तथा नवीकरण तथा समसामयिक राजनीति सम्बन्धी प्रस्ताव पेश भएको छ। यस्तै बैठकले हिजो नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा पार्टीका तर्फबाट दुःख प्रकट गर्नुका साथै यसको यथार्थ छानबिनको माग गरेको छ। बैठकमा मित्र राष्ट्र बंगलादेशको पछिल्लो राजनैतिक घटनाक्रमबारे समेत छलफल हुने र छिट्टै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने प्रवक्ता डाक्टर महतले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बंगलादेशमा रहेका विद्यार्थीहरू सुरक्षित रहेको र नेपाल फर्कन चाहनेलाई सरकारले सहजीकरण गरिरहेको बताउनु भएको छ। विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न हिजो सिंहदरबारमा बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई नेपालमा इन्टर्नशीप गर्ने व्यवस्था मिलाउन सरकारले पहल गरिरहेको जानकारी दिनुभयो। बंगलादेशमा विभिन्न विषय अध्ययनरत 1478 जना विद्यार्थी बंगलादेश स्थित नेपाली दूतावासको सम्पर्कमा आइसकेको बताउनुहुँदै मन्त्री भट्टराईले परराष्ट्र स्वास्थ्य तथा शिक्षा मन्त्रालयको समन्वयमा सरकारले ती विद्यार्थीलाई नेपाल फर्काउन लागि परेको बताउनुभयो। यसैबीच नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनैतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्ति मार्फत बंगलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। संघीय संसद कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। छलफलमा संशोधनकर्ताहरूले सांसदहरू विधायिका भएकाले गुणस्तरीय विधेयक बनाउने प्रमुख काम भएको भन्दै यसबारे सबैले बुझ्नुपर्ने बताउनुभयो। सांसदहरूले जलस्रोत विधेयकलाई समय सापेक्ष परिपक्व बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिमा हिजो भएको जलस्रोत विधेयक 2081मा संशोधनकर्ता सांसदहरूसँगको छलफलमा सांसदहरूले विगत तथा अन्तर्राष्ट्रिय अभ्यासलाई हेरी भविष्यका लागि समेत सापेक्ष हुने गरी विधेयक निर्माण गर्नुपर्ने बताउनुभयो। बागलुङको बडीगाड गाउँपालिका 10 आरूपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएका बेपत्ता भएका चारजना मध्ये एकजनाको शव फेला परेको छ। बडीगाड गाउँपालिका 10 स्थित 3 वर्षीय आरूष थापाको हिजो शव फेला परेको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो। उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या 7 पुगेको छ। पहिरोमा परि अझै 3 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा 7 वर्षीय मधु बुढा, 10 वर्षीय मनोज बुढा र 11 वर्षीय यमलाल विक रहेका छन्। बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन्। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढ़ी र पहिरो लगायतका विपज्जन्य घटनामा परि 167 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढ़ी पहिरो लगायत विपदमा परि काठमाण्डु उपत्यकामा 3 जना, कोशी प्रदेशमा 25, मधेस प्रदेशमा 6, बागमती प्रदेशमा 30, गण्डकी प्रदेशमा 52, लुम्बिनी प्रदेशमा 33, कर्णाली प्रदेशमा 8 र सुदूरपश्चिम देशमा 10 जना गरी जम्मा 167 जनाको मृत्यु भएको हो। वहाँका अनुसार काठमाण्डु उपत्यकामा 11, कोशी प्रदेशमा 37, मधेस प्रदेशमा 10, बागमती प्रदेशमा 19, गण्डकी प्रदेशमा 44, लुम्बिनी प्रदेशमा 13, कर्णाली प्रदेशमा 51 जना र सुदूरपश्चिम प्रदेशमा 14 जना गरी जम्मा 179 जना घाइते भएका छन्। बाढ़ी पहिरोमा परि काठमाण्डु उपत्यकामा 28 जना, कोशी प्रदेशमा 49 जना, बागमती प्रदेशमा 12 जना, गण्डकी प्रदेशमा 14 जना, कर्णाली प्रदेशमा 2 जना र सुदूरपश्चिम प्रदेशमा 5 जना गरी जम्मा 110 जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो। उक्त अवधिमा विपदका घटनाबाट 4272 घर परिवार विस्थापित भएको प्रवक्ता कार्कीले बताउनुभयो। सिन्धुलीमा यस वर्ष भुइँकटरको उत्पादन र बिक्री राम्रो भएपछि किसान उत्साहित भएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका 8 कर्करेलाई भुइँकटर पकेट क्षेत्र घोषणा गरेसँगै पालिकाले विशेष प्राथमिकतामा राखेको छ भने अघिल्ला वर्षहरूमा जस्तो भुइँकटरले बजार नपाउने समस्या पनि नभएको किसानको भनाई छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
कमलामाई नगरपालिका 8 कर्करेकी धनमाया बुढाथोकीले 10 कट्ठा धान फल्ने खेतमा भुइँकटर खेती गर्नु भएको छ। यस वर्ष भुइँकटरको उत्पादन तथा बिक्री वितरण राम्रो भएपछि उहाँ खुशीले दङ्ग हुनुहुन्छ।
उत्पादन पनि अघिल्लो वर्ष भन्दा अलिक वर्षमा एक साल भए पनि कटरै नै रोप्नु फाइदा बिक्री भइसक्यो 1 लाख।
त्यस्तै कमलामाई नगरपालिका 8 हात्तीसार्की मनमाया श्रेष्ठले पनि 5,000 भुइँकटर लगाउनु भएको छ। यस वर्ष राम्रो उत्पादन भएपछि बिक्री वितरणमा उहाँलाई पनि समस्या छैन।
सबै घरमै बेच्यो, बजारको अहिले भर्खरै बेच्यो। पहिला पहिला त अब कति बेचिन्थ्यो, बजार नि बोकेर हिँड्थ्यो, त्यति मूल्याङ्कन हुँदैन थियो। धेरै दुःख गर्न पनि गोर्खे एकचोटि यसो झारहरू निकाल्थ्यो, गाडी फाँदियो, फलेपछि टिप्नु पर्ने, त्यति नै हो।
कर्करीका किसान भुइँकटहर मात्र बेच्दैनन्, त्यसको बिरुवा बेचेर पनि राम्रो आमदानी गर्दै आइरहेका छन्। कमलामाई भुइँकटहर उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर खड्काले भुइँकटहरको बिरुवा किन्नका लागि स्थानीयदेखि छिमेकी लगायत अन्य जिल्लाहरूबाट पनि माग भएको बताउनुहुन्छ।
मसँग चल्छन् 9 लाख बिरुवाको माग भइरहेछ। भारत सरकारबाट आएर त 4 लाख बिरुवाको माग, 2 लाख बिरुवाको गाईहरूबाट आएको छ। सुनकोशी गाउँपालिका त्यहाँ पठाए अलिकति 10,000 बिरुवा।
कमलामाई नगरपालिका 8 कर्करेलाई भुइँकटहर पकेट क्षेत्र घोषणा गरेपछि पालिका तथा ओडाले त्यस क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ। भुइँकटहरले बजार नपाएर भौतारिँदै किसान हिँड्नु परेको अवस्था छैन। कमलामाई नगरपालिका 8 कोमल बहादुर श्रेष्ठ।
एक ओडा एक उत्पादन भनेर जुन अब काउलीको पकेट क्षेत्रलाई अब छ्यार्टीको लागि पनि प्रोत्साहन दिने भनेर त्यो कार्यक्रम भइराखेको छ। साह्रै बिग्रेर नबिग्रेर चाहिँ बजार खोजेर हिँड्नु परेको अवस्था छैन। अब उनीहरूले आफ्नो उत्पादन आफैले लिएर आफैले बेचिराखेको।
अहिले स्थानीय बजार भन्दा पनि भुइँकटहर पूर्व पश्चिम जाने सवारी साधनका यात्रुहरूले कोसेलीको रूपमा बाहिरी जिल्ला लाने गरेका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ। बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका 84 वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी घोषणा गरिएको हो। बंगलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीले अपदस्थ गरेपछि कामचलाउ सरकार को नेतृत्व गर्न तयार हुनुभएका मोहम्मद युनुस युरोपबाट स्वदेश फिर्ती अघि देशवासीहरूलाई मुलुक निर्माणका लागि तयार रहन आह्वान गर्नुभएको छ। लामो समयदेखि शासन गर्नुभएकी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेपछि लघुवित्तका अग्रणी एवं नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाड़ीका राष्ट्रहरूको प्रयास बिमस्टेक राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीजले त्यहाँको विदेश मन्त्रालयसँगको सहकार्यमा नयाँ दिल्लीमा आयोजना गरेको मन्त्री स्तरीय बिमस्टेकको व्यापार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य श्रृंखला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा बढाउन आग्रह गर्नुभयो। मन्त्री भण्डारीले शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरकारवालाहरू बीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र एकबद्धता मार्फत बंगालको खाड़ी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनस्थापना हो भन्नुभयो। सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, रोजगारी सृजना गर्न र जनताको जीवन स्तरमा सुधार ल्याउन मद्दत गर्न सक्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। बिमस्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य श्रृंखला, एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा महिला नेशन्स लीगको उपाधि भारतले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद कवर्ड हलमा हिजो भएको फाइनलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भयो। प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि 23-25, 25-14, 22-25, 25-21 र 15-5 जित निकालेको हो। घरेलु कोर्टमा उपाधि जित्ने नेपालको सपनामा भारत बाधक बनेको छ। अघिल्ला चार सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो। नेपालले महिला भलिबलको फाइनलमा भारतलाई हराएर कुनै उपाधि जित्ने मौका पाएको थियो, तर भारतले पाँचौं सेटमा कुनै गल्ती नगरी सहज जित निकाल्यो। यसअघि लीग चरणको खेलमा नेपालले भारतलाई 3-2 सेटमा हराएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, वर्षा 29.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा 5 जनाको मृत्यु। दुर्घटनाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त। हेलिकप्टर दुर्घटनाको छानबिन गरी 30 दिनभित्र प्रतिवेदन पेश गर्न सरकारद्वारा जाँचबुझ आयोग गठन। प्रमुख 3 दलका शीर्ष नेता समक्ष शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा सहजीकरण गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र बंगलादेशको अन्तरिम सरकारको जिम्मेवारी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।